नमस्कार, कार्यक्रम बदलिँदो नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल समसामयिक विषय वस्तु र घटनाक्रमका बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालोको अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी सरकारी निकायले आफू खुशी कानूनी सल्लाहकार राख्न नहुने भन्दै महान्याधिवक्ताको कार्यालयले गरेको निर्णय र सरकारी वकिलले गरेको इजलास बहिष्कार बारे छलफल गर्दैछौ। सरकारको कानूनी सल्लाहकार महान्याधिवक्ता हो। सरकारले गर्ने हरेक कानूनी निर्णय एवं मुद्दा मामिलामा महान्याधिवक्ताको प्रत्यक्ष संलग्नता रहने गर्छ। तर नेपाल सरकार स्वयं बाहेक राज्यका अरू निकायले महान्याधिवक्ता मार्फत सल्लाह लिने गरेका छैनन्। ती निकायले आफू खुशी कानूनी सल्लाहकार राख्दै आएका छन्। तर पछिल्लो समय महान्याधिवक्ता रमन कुमार श्रेष्ठले राज्यका कुनै पनि निकायलाई आफू खुशी कानूनी सल्लाहकार नियुक्त नगर्न र गरेको भए खारेज गर्न निर्देशन दिनुभएको छ। मुद्दा मामिला पर्दा महान्याधिवक्ता कार्यालयले प्रतिरक्षा गर्नुपर्ने तरह सल्लाह भने अरूबाट लिँदा समस्या भएको भन्दै श्रेष्ठले मुख्य सचिव, नेपाल प्रहरी, नेपाली सेना, महालेखा परीक्षक, संसद सचिवालय लगायतका निकायलाई निजी कानूनी सल्लाहकार नियुक्त नगर्न आग्रह गर्नुभएको छ। महान्याधिवक्ताको निर्णय विरूद्ध कानून व्यवसायीहरूले भने असन्तुष्टि जनाएका छन्। अर्कोतर्फ उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा आफूहरूलाई व्यवस्था गरिएको भन्दै सरकारी वकिलहरूले हिजोदेखि इजलास बहिष्कार गरेका छन्। आजको कार्यक्रममा हामी निजी कानून व्यवसाय राख्दा महान्याधिवक्ताको कार्यालयलाई किन टाउको दुखाई, यदि निर्णय कार्यान्वयन भयो भने महान्याधिवक्ता कार्यालय एक्लैले सरकारी निकायलाई सल्लाह दिन सक्छ कि सक्दैन, सरकारी वकिलहरूले इजलास नै बहिष्कार गरेर अदालतको काम कार्यवाहीमा सहयोग गर्नु कति उचित छ लगायतका विषयमा छलफल गर्दैछौ। छलफलमा हुनुहुन्छ महान्याधिवक्ता रमन कुमार श्रेष्ठ, नेपाल बार एसोसिएशनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराई। कार्यक्रम शुरू गरौ महान्याधिवक्ता रमन कुमार श्रेष्ठसँग गरिएको यो कुराकानीबाट।
तपाईँलाई स्वागत छ।
धन्यवाद।
तपाईँले चाहिँ यो महान्याधिवक्ता कार्यालयबाट सरकार राज्यका कुनै पनि निकायहरूलाई चाहिँ कानूनी सल्लाह दिने काम चाहिँ महान्याधिवक्ता कार्यालय मार्फत मात्र हुनुपर्छ, निजी रूपमा चाहिँ कानूनी सल्लाहकार राख्न पाइँदैन भनेर जुन नयाँ खालको निर्णय गर्न खोज्दै हुनुहुन्छ नि, यसको पछाडि के कारणले तपाईँ यसो गर्दै हुनुहुन्छ अहिले?
यो नयाँ निर्णय होइन, संविधानमा भएको व्यवस्थाको कुरो हेर्नुहोस्। चाहे तपाईँले 47 सालको संविधान हेर्नुहोस् होइन, चाहे तपाईँले 63 सालको संविधान हेर्नुहोस् र अहिलेको 72 सालमा बनेको संविधानको धारा 158 हेर्नुहोस् होइन, त्यहाँ चाहिँ नेपाल सरकारको कानुनी सल्लाहकार एकमात्र कानुनी सल्लाहकार हेर्नुहोस् है, र यसले पावर डेलिगेट गर्छ विभिन्न ठाउँमा। जिल्ला जिल्लामा जानुभयो भने त्यहाँ जिल्लाको सरकारी वकिलले त्यो अधिकार प्रयोग गर्छ, अनि प्रदेशको लेभलमा चाहिँ प्रदेशको चाहिँ उच्च सरकारी वकिल कार्यालयले चाहिँ प्रयोग गर्छ, र केन्द्रमा चाहिँ महानियुक्तले गर्छ हेर्नुहोस्, र मुद्दा चलाउने अधिकार पनि हेर्नुहोस् महानियुक्तलाई मात्रै छ हेर्नुहोस्। अब मुद्दा चलाउने अधिकार संविधानले महानियुक्तलाई दिने, अनि अरूले मुद्दा चलायो भने के हुन्छ? त्यसैले सल्लाह दिने अधिकार चाहिँ संविधानमा महानियुक्तलाई लेख्ने, सो सल्लाह अरूको लिने। अनि फेरि अर्को कुरो, यसको यसले धेरै कुरोमा असर गरिरहेको छ। एउटा जुन सरकारका निर्णय हुन्छन् त्यो निर्णय चाहिँ कानुन बमोजिम संविधान बमोजिम छ कि छैन भनेर जसले सल्लाह दिन्छ उसले रेस्पोन्सिबिलिटी लिन्छ हेर्नुहोस्। जसलाई अधिकार दिया छ उसले नै मतलब रेस्पोन्सिबिलिटी लिन्छ। कर्तव्य भने त अधिकार र कर्तव्य जोडिएको हुन्छ होइन, त्यसको एकाउन्टेबिलिटी पनि जोडिएको हुन्छ। तपाईँहरूले भएको छ के भन्दाखेरि राज्यका धेरै निकायहरूले जसको सल्लाह लिनुपर्ने हो त्यसको सल्लाह नदिएर, अथवा संविधानले जसलाई चिन्या छ संविधानले जसलाई व्यवस्था गरेका छ त्यसको सल्लाह नदिएर गैर संवैधानिक निकायको अथवा गैर संवैधानिक अथवा संविधानले नचिनेका मान्छेहरूको सल्लाह लिएर काम गरेको कारणले गर्दा व्यतिथि धेरै बढिया छ। त्यो त हेर्नुहोस्, हामीले प्रश्न के पनि उठाएको छौँ भने त्यो त करको पनि दुरुपयोग हो। जनताले तिरेको करलाई संविधान र कानुन बमोजिम मात्रै त्यसलाई प्रयोग गर्नुपर्ने हुन्छ हेर्नुहोस् होइन। अब त्यसले के गरेका छ हेर्नुहोस्, अब जति नै मतलब निर्णय गर्छु भने पनि कानुन बमोजिमको निर्णय गर्छु भने पनि अब यहाँ चाहिँ के छ भन्दाखेरि राजनीतिज्ञहरू चाहिँ आफ्नो अनुकूलको निर्णय गराउन चाहने, अनि त्यही अनुसारको सल्लाहकारले सल्लाह दिने हेर्नुहोस्, संविधान र कानुन हेरेर सल्लाह नदिने, जसले गर्दा त्यसले सुशासनमा असर गरिरहेछ, समृद्धि विकास निर्माणमा असर गरिरहेछ, अपराध नियन्त्रण गर्ने कुरोमा असर गरिरहेछ, शान्ति कायम गर्ने कुरोमा असर गरिरहेछ भनिसकेपछि अहिले चाहिँ के छ भन्दाखेरि महान्याधिवक्ता भनेको जनताले तिरेको कर खाने, संविधानप्रति वफादार र संविधानप्रति चाहिँ संविधान र कानुनलाई चाहिँ पूर्णतः पालना गर्छु कार्यान्वयन गर्छु भनेर चाहिँ सपट खाएको पद हो हेर्नुहोस् त्यसो भए हुनाले संविधान र कानुनमा भएको व्यवस्थाहरूलाई नै अहिले यो नयाँ कुरो होइन हेर्नुहोस् यहाँ संविधानमा व्यवस्था भएको तर कार्यान्वयन नभएको यसलाई कार्यान्वयन गर्नुपर्छ भनेर भन्यो यो त कतिसम्म पनि हो भन्दाखेरि यदि त्यसरी चाहिँ संविधान र कानुनले व्यवस्था नगरेका मान्छेहरूलाई राखियो भने त्यो त बेरुजु हुन्छ हेर्नुहोस्
जस्तै के पनि भनिन्छ भने यो कुनै पनि व्यक्ति वा संस्थाले चाहिँ कानुनी सल्लाह लिन पाउने चाहिँ उसको मौलिक हक हो जस्तै थुनामरको अपराधीले समेत कानुनी सल्लाह लिन पाउँछ तर राज्यको एउटा निकायले चाहिँ आफू अनुकूल लागेको व्यक्तिलाई चाहिँ कानुनी सल्लाह लिन पाउँदैन भनेर भन्नु चाहिँ अलिकति उचित होइन कि
त्यसो भए अब संविधानको धारा 158 संशोधन गर्ने है अब तपाईँलाई संविधानको धारा एकचोटि म पढेर सुनाउँछु त्यसलाई संशोधन गरौँ न जसको पनि सल्लाह लिन पाइन्छ भन्ने व्यवस्था गरौँ त्यसपछि गरौँ होइन संविधान भने यहाँ त कार्यान्वयन गर्न बनाइया होला के लेखा छ भने 158 एक महान्यायाधिवक्ता नेपाल सरकारको मुख्य कानुनी सल्लाहकार हुनेछ संवैधानिक एवं कानुनी विषयमा नेपाल सरकार र नेपाल सरकारले तोकिदिएको अन्य अधिकारीलाई राय सल्लाह दिनु महान्यायाधिवक्ताको कर्तव्य हुनेछ अब यसमा संशोधन के गर्नुपर्ने हुन्छ भने महान्यायाधिवक्ता नेपाल सरकारको मुख्य कानुनी सल्लाहकार हुनेछ भन्ने कुरालाई हटाउनु पर्यो अब नेपाल सरकारले आफूले चाहेको व्यक्तिसँग चाहिँ सल्लाह लिन सक्नेछ भनेर संविधानमा राख्नु पर्यो त्यसो राखे पनि हुन्छ त्यसैले चाहिँ यहाँ सवाल त्यो होइन हेर्नुहोस् संविधान र कानुनले के भनिएको छ भन्ने कुरो हेर्नुहोस् होइन सल्लाह लिन त पाइन्छ होइन त्यो प्राइभेट संस्था जस्तो होइन नि राज्य भनेको त एउटा संविधानले परिकल्पना गरेको संविधानले गठन गरेको निकाय हो उसलाई जोसँग सल्लाह लिए भन्छ त्योसँग सल्लाह लिने हो जे गर भन्छ त्यो गर्ने हो अब तपाईँ यदि त्यस्तो भन्नुहुन्छ भने एउटा नागरिकले जे कुरो गर्छ नि होइन नागरिक र यो राज्य भनेको कानुनी व्यक्ति हो नागरिक भनेको प्राकृतिक व्यक्ति हो प्राकृतिक व्यक्ति र कानुनी व्यक्तिमा फरक के छ भने प्राकृतिक व्यक्तिले संविधान र कानुनले गर्न हुन्न भने बाहेक सबै पाइन्छ तर कानुनी व्यक्ति राज्य भनेको कानुनी हो संविधान र कानुनले जे गर्नुपर्छ भने अब छ त्यो बाहेक गर्न पाइन्न यहाँ अब सल्लाहकार चाहिँ मान्यता हो त्योसँग सल्लाह लिनुपर्छ भनेर लेखिसकेपछि उसले अरूसँग लिन पाइन्न हेर्नुहोस् त्यसैले चाहिँ कानुनी व्यक्ति र प्राकृतिक व्यक्तिमा फरकै हो हेर्नुहोस् त्यसो भावनाले कि संविधान संशोधन गरौँ त्यसैले तपाईँले चाहिँ एउटा सामान्य नागरिकले के गर्न पाउँछ भन्ने कुरो जस्तो भन्नुहोस् न एकजना व्यक्ति जसले एउटा कानुनी सल्लाह एउटा व्यक्तिसँग कानुनी सल्लाह लियो चित्त बुझेर पनि अर्कोसँग पनि लिन सक्छ चित्त बुझ्नु अर्कोसँग पनि लिनुपर्छ फेर्न पनि पाउँछ होइन फेर्न पनि पाउँछ अब सरकारले पनि के गर्न सक्छ यदि महान्यायाधिवक्ताले ठिक गरेन भने व्यक्ति फेर्न पाउँछ तर उसले महान्यायाधिवक्तासँग सल्लाह लिने कुरो फेर्न सक्दैन होइन जो व्यक्ति आए पनि उसले महान्यायाधिवक्तासँगै सल्लाह लिनु पर्यो जो आए पनि संविधानले लेखाएको मैले तपाईँलाई पढेँ नि त्यसो भए हुनाले यहाँ सबैले लिन पाउँछ होइन कि कानुनी व्यक्तिले जसलाई भनिएको छ त्योसँग लिनुपर्छ प्राकृतिक व्यक्तिले यदि कानुनले निषेध गरिरहेको छैन भने उसले जोसँग पनि लिन सक्छ
जस्तै यो कुरो चाहिँ कानुनी अहिले महान्यायाधिवक्ताको कार्यालयमा चाहिँ स्टाफ कम छन् हामी कम भयौँ त्यसले गर्दा चाहिँ सेवा सुविधा गुणस्तरीय दिन सकिएन भन्ने तपाईँहरूको एक खालको गुनासो छ अब अहिले चाहिँ राज्यका विभिन्न तहबाट आफू खुसी कानुनी सल्लाहकार राखेर सेवा लिइरहेको छन् राज्यका सबै निकायहरूलाई चाहिँ हामी नै कानुनी सल्लाह दिन्छौँ भनेर तपाईँहरूले थाल्दाखेरि त्यो सम्भव हुन्छ त
सम्भव किन नहुने त्यसको लागि त दरबन्दी बढाउनु पर्यो होइन क्षमता बढाउनु पर्यो यहाँले विकसित मुलुकहरूको महान्यायाधिवक्ताको कार्यले गरेर हेर्नुहोस् त्यहाँलाई त्यहाँ दिएको सुविधा हेर्नुहोस् अब हेर्नुहोस् मुद्दा चलाउने कि नचलाउने अधिकार पनि महान्यायाधिवक्तालाई दिने संविधानले अनि सरकारको सबै सल्लाह दिने काम पनि महान्यायाधिवक्ताले गर्ने अनि सरकारको तर्फ विरुद्धमा पर्ने मुद्दाहरूको प्रतिरक्षा गर्ने पनि महान्यायाधिवक्ताले भनेर भन्ने संविधानमा तर व्यवहारमा महान्यायाधिवक्ता बाहेक गैर व्यक्तिहरूसँग सल्लाह पनि लिने मुद्दा पनि दिने सबै कुरो गर्ने हो भने संविधान फाल्यौँ संविधानवाद भने के हो संविधानले के भन्छ होइन त्यसैले चाहिँ के हो फेरि त्यो सक्छ कि सक्दैन भन्ने कुरो सक्नै पर्छ नि यदि कोही प्रधानमन्त्री भयो भने उसले सरकारको नेतृत्व गर्न सक्दिनँ यो अवस्थामा मसँग यो भएन पैसा भएन सुविधा भएन पाइन्छ कि पाइन सक्नै पर्छ हामी सक्छौँ हेर्नुहोस् हामीसँग म्यान पावरको कमी पनि होइन हेर्नुहोस् हामीसँग सक्षमताको कमी पनि होइन हेर्नुहोस् अब हामी त्यो त के हो भने परीक्षण गर्नुपर्ने अहिलेसम्म के हो सक्दैन भनेर एउटा निकाय बनाउने त्यसले सक्दैन त्योसँग म्यान पावर छैन सुविधा छैन म तपाईँलाई सुविधाकै कुरो गर्दा हेर्नुहोस् मैले भनिरहेको छु अहिले सरकारले चाहिँ हेरेको छ जिल्ला जिल्लामा 75 जिल्लामा हाम्रो जिल्ला सरकारी वकिल कार्यालय छ है उसले जिल्लाभरिका चाहिँ अफिसरलाई उसले सल्लाह दिनुपर्ने हुन्छ हेर्नुहोस् अब सल्लाह लिनेले गाडी चेरेर आउँछ हेर्नुहोस् सल्लाह दिने हिँड्नुपर्ने उसँग धेरै छ त्यो त
राज्यले गर्नु पर्यो नि. राज्यले यो सल्लाह दिने निकाय यो हो, मुद्दा चलाउने निकाय यो हो, प्रतिरक्षा गर्ने निकाय यो हो भनेर चाहिँ परिक्रमा गरिसकेपछि त्यसलाई बजेट नदिने, त्यसलाई म्यान पावर नदिने, त्यसलाई हिसाब नदिने, घर नदिने, अरू मोडर्न टेक्नोलोजीको सुविधा नदिने कुरो राज्यले पाउँछ.
जस्तै तपाईँले यसो भनेर चाहिँ यो सरकारी वकिलहरूको भर्खरै सम्पन्न सम्मेलनले चाहिँ पहिलो सम्मेलनले के पनि भनेको छ भने हामीलाई आवश्यक कागज पत्र र प्रमाणहरू दिएन भने प्रतिरक्षा गर्दैनौँ.
हो
त्यसो पनि
भन्नुहुन्छ किन मिल्दैन? तपाईँले एकचोटि म संविधान तपाईँलाई पढेर सुनाउँछु. संविधानको धारा 158 उपधारा 2 पनि म तपाईँलाई अघि मैले चाहिँ 1 कुरो गरेँ होइन, 2 कुरो गर्छु म. पहिला के भन्छ यसले, नेपाल सरकारको हकित वा सरकार नीतिको मुद्दामा महान्यायाधीश वक्ता वा निजको मातृका सरकारी वकिलबाट नेपाल सरकारको प्रतिनिधित्व गरिनेछ. यस संविधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक, यस संविधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक, यसमा यो संविधानमा यदि अरू व्यवस्था भएको छ भने ठिक छ, होइन भने भने अब बाहेक कुनै अदालतमा न्यायिक निकाय वा अधिकारी समक्ष नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने अधिकार महानिर्देशकलाई हुने. कसलाई हुन्छ अधिकार चलाउने वा नचलाउने? कसैले यहाँ ल्याएर हामीलाई दिनेमा हामीले चलाउनै पर्छ भन्ने छैन, चलाउने वा नचलाउने अधिकार छ. हेर्नुहोस्
है,
त्यसपछि अर्को के भन्छ, नेपाल सरकारको तर्फबाट दायर भएको मुद्दा फिर्ता लिँदा महानिर्देशकको राय लिनुपर्नेछ. उपधारा 3 4 हेर्नुहोस् यहाँ के छ, महानिर्देशकले संघीय संसद वा त्यसको कुनै समितिले गरेको आमन्त्रण बमोजिम त्यस्तो बैठकमा उपस्थित भई कानुनी प्रश्नको सम्बन्धमा राय व्यक्त गर्न सक्नेछ. अस्ति मैले एक दिन राय व्यक्त गरिनँ किनभने संविधानले नचिनेका कानुन आयोगका अध्यक्ष र कानुन सचिवलाई दाखिल
महाभियोगको
सिफारिस सक्नेछ. म नजान पनि सक्छु तर मैले जानुपर्छ. संविधान बमोजिम उसले मलाई बोलायो भने, कानुन पनि बोलायो भने, तर उसले संविधानले नचिनेका मान्छेहरूलाई चाहिँ उसले बोलायो त्यसैले गइएन. उसले स्वीकार गर्यो, भोलिपल्ट करेक्सन गर्यो, मलाई मात्रै बोलायो गए. त्यस 5 हेर्नुहोस्, आफ्नो पदीय कर्तव्यको पालना गर्दा महानिर्देशकलाई नेपालको जुनसुकै अदालत कार्यालय र पदाधिकारी समक्ष उपस्थित हुने अधिकार हुनेछ. 6 उपधारा 2 अतिरिक्त या अघि उपधारा 2 मुद्दा चलाउने नचलाउने सबै अधिकार छ भनेर भनियो. त्यसपछि सरकारको प्रतित्व गर्नेछ भनेर भनियो. उपधारा 2 अतिरिक्त महानिर्देशकलाई आफ्नो कर्तव्य पालन गर्दा देहायको काम गर्ने अधिकार हुनेछ. क 6 क नेपाल सरकार वादी वा प्रतिवादी भई दायर भएका मुद्दा मामिलामा नेपाल सरकारको तर्फबाट प्रतिरक्षा गर्ने. ख मुद्दा मामिलाका रोहमा सर्वोच्च अदालतले गरेको कानूनको व्याख्या वा प्रतिपादन गरेको कानूनी सिद्धान्तको कार्यान्वयन भए वा नभएको अनुगमन गर्ने वा गराउने. हेर्नु, सर्वोच्च अदालतले जो फैसला गरेका हुन्छ त्यो फैसला बमोजिम काम भयो कि भएन भएर अनुगमन गर्ने. हेर्नुहोस्, यदि भएन भने अनुगमन गर्दा चाहिँ त्यो नगरेको देखियो भने त्यहाँ पनि हामीले बोल्ने ठाउँ छ. हेर्नुहोस्, त्यसपछि ग हिरासतमा रहेको व्यक्तिलाई यस संविधानको अधीनमा रही मानवोचित विचार गरेको नगरेको वा त्यस्तो व्यक्तिलाई आफन्तसँग वा कानुन व्यवसाय मार्फत भेटघाट गर्न नदिएको भन्ने उजुरी परेमा वा जानकारी हुन आएमा छानबिन गरी त्यस्तो हुनबाट रोक्न सम्बन्धित अधिकारलाई आवश्यक निर्देशन दिने. त्यसपछि 7 महानिर्देशकले यो धारा बमोजिम आफ्नो काम कर्तव्य र अधिकार तोकिएको शर्तको अधीनमा रही प्रयोग र पालन गर्ने गरी मातृका सरकारी वकिललाई प्रत्यायोजन गर्न सक्नेछ. 8 यस धारामा लेखिएका काम कर्तव्य अधिकारको अतिरिक्त महानिर्देशकको काम कर्तव्य र अधिकार यो संविधान र संघीय कानुन बमोजिम हुनेछ. कति धेरै अधिकार दिएछ तपाईँ, संसदको कुनै रूपमा जाने अधिकार छ होइन, कुनै पनि कार्यालयमा जाने अधिकार छ, सारा अधिकार दिएछ संविधानले यो भनेको छ. अब त्यो निकायलाई तपाईँले चाहिँ कमजोर बनाउने काम गर्न सक्नुहुन्छ? अनि संविधानले नचिनाए मान्छेहरूलाई, संविधानले नचिनाए संस्थाहरूलाई प्रत्यु गराएर के यो फेर्नु पर्यो? अहिले हामीले गरेका कुरो केही होइन, हामीले संविधान बमोजिम जे व्यवस्था भएको छ त्यो सबै निकायले कार्यान्वयन गर. अब तपाईँ प्रतिरक्षा गर्दैनौ भने फेरि तपाईँले गलत बुझ्नुभयो. सबैमा प्रतिरक्षा गर्दैनौ भने होइन, यदि हाम्रो राय नलिकन संविधान र कानुनले नचिनेका मान्छेहरूको रायको आधारमा मुद्दा चलाइयो, के अरे राय लियो, अनि त्यसपछि त्यसको परिणाम अनुसार मुद्दा चलाइयो, अब त्यहाँ त गएर कानुन निर्णय भएपछि मुद्दा चल्ने स्थिति हुन्छ, अनि त्यसको हामीले प्रतिरक्षा गर्नुपर्ने छ, बाध्यता हामीलाई गरेका छ. गएर संवैधानिक व्यक्तिको चाहिँ राय सल्लाह लिने, त्यसको निर्णयको आधारमा मुद्दा चल्ने, त्यसलाई हामीले संवैधानिक हो भनेर प्रतिरक्षा गर्नुपर्ने हुन्छ. हामीले भनेको त्यो हेर्नुहोस्, हामीले सबैमा भने होइन, अर्को फेरि अर्को पनि भनेका छौँ, हामीलाई सहयोग नगर्ने जस्तो मुद्दा हार्यो भने सरकारी वकिलले हारेको भन्ने, सरकारी वकिलले मेहनत नगरेका कारणले हार्या भन्ने, तर मुद्दामा सम्बन्धित तथ्य प्रमाण मेटेरियल त दिनु पऱ्यो नि, नदिने एक पान्नाको लेखी जवाब पठाइदिने, अनि त्यही हेरेर हामी निरीह भएको छ सरकारी वकिल बहस गर्ने क्रममा. किन हामीसँग न माइनोरिटी हुन्छ, न निर्णय गर्ने आधार हुन्छ, न कारण हुन्छ, केही पनि हुन्न। अनि त्यस्तोमा चाहिँ हामी सरकारको प्रतीक्षा गर्न जानुपर्ने त्यो सामान्य रूपमा पनि न। त्यसैले हामीले हाम्रो कर्तव्यबाट चिटुने कुरो गरेका छैनौँ, हामीले के भनेका छौँ, संविधान र कानुन बमोजिम के गर्नु पर्यो, राय पनि संविधान र कानुनले चिनेका मान्छेहरूसँग दिनु पर्यो, होइन ऊ काउन्टेबल हुन्छ, उसले संविधान र कानुनप्रति चाहिँ त्यो शपथ ग्रहण गरेका हुन्छ, मैले संविधान कानुन बमोजिम काम गर्छु भनेर शपथ गरेका हुन्छ। एउटा गैर व्यक्तिलाई त्यसरी सफर गराएको हुन्छ, करारमा राखेको हुन्छ, दुई महिना तिन महिना मैत्र फेरिएपछि, होइन हाकिम फेरिएपछि के हुन्छ, त्यो चेन्ज भए हुन्छ।
कति चाहिँ दिन्छ त्यस्तो
होइन, यस्तो अब कति छ भन्ने थाहा छैन हगि। अब हामीले हिजो सवालहरू उठायौँ, महालेखा परीक्षकले पनि त्यसलाई सिरियस लिया छ हगि, त्यो त बेरुजु हुनुपर्छ। जनताले तिरेको कर संविधान कानुनले नचिनेका मान्छेहरूलाई खुवाउन मिल्छ?
अलिकति अब यो चाहिँ यो तपाईँको जुन प्रस्ताव अगाडि सार्नु भएको छ यसको चाहिँ कानुन व्यवसायहरूबाट जिम्मेवार व्यक्तिहरूबाट पनि विरोध सुरु भइसकेको छ, अब यसलाई कार्यान्वयन गर्ने पाटो चाहिँ सबैले आशा गरेको छ।
नेपाल बार एसोसिएसनको जिम्मेवार व्यक्तिबाट विरोध भयो मलाई थाहा छैन है। पहिला त संविधान र कानुन बुझ्नु पर्यो है, आफ्नो अनुकूल भयो भने संविधान र कानुन विपरीत कुरो पनि ठिक भन्ने त्यस्तो हुँदैन। हामीले भनेको कुरो के हो भने यहाँ फेरि उहाँहरूले के बुझ्नु भएको जस्तो लाग्छ भने सब सरकारी निकाय भन्नाले त्यो संस्थान भन्नुहोस् न अब हुन्छ नि के अरे विश्वविद्यालयहरू पर्छ त्यो होइन। हामीले जसको जसको प्रतिरक्षा गर्नुपर्ने हुन्छ मुद्दामा अहिलेको बेलामा प्रतिरक्षा गर्नुपर्ने निकायको मात्रै हो है। यहाँ हामीले प्रतिरक्षा गर्नु नपर्ने निकाय धेरै छन् हेर, जसलाई हामीले सल्लाह पनि दिनु, कुनै विश्वविद्यालयले सल्लाह माग्यो भने हामीले दिनु हेर्नुहोस् है। त्यस्ता धेरै संस्थाहरू छन् होइन, कानुन बमोजिम बनेर गरेका संस्थाहरू धेरै छन्। तर हामीले चाहिँ जसको सरकारको तर्फबाट प्रतिरोध गर्नुपर्ने हुन्छ त्यहाँ छ सरकार, यहाँ त्यही भएर 158 दुईमा तपाईँले हेर्नुभयो नि होइन, एक र दुई हेर्नुभयो, अब तपाईँले सबै धारा मैले पढेँ कि जसको जसको हामीले मुद्दामा प्रतिरक्षा गर्नुपर्ने हुन्छ त्यसको मात्रै हो हेर्नुहोस्, त्यो बाहेकको होइन। त्यहाँ अहिले बारका साथीहरूलाई के परिरहेको छ भन्दाखेरि सब हो यो, अब सब संस्थान पनि गयो के पनि गयो होइन, सबै कुरो यस्तो हुन्छ हेर्नुहोस्। कसैको लागि रोजगार सिर्जना गर्नु लागि संविधान कानुन विपरीत काम गर्नु पाइन्छ? म तपाईँलाई एउटै उडानु राम्रो उद्देश्यको लागि मान्छे मार्नु पाइन्छ कि पाइन पाइन्छ भन्नुहोस्? राम्रो उद्देश्यको लागि मान्छे मार्नु पाइन्छ, राम्रो उद्देश्यको लागि संविधान तोड्नु पाइन्छ भन्नुहोस् न, हुन्छ त्यो गरौँ न सबै। अब हामीले यहाँ संविधानमा फेरि कानुनमा के लेख्नु, राम्रो उद्देश्यको लागि संविधान नमाने पनि हुन्छ कानुन नमाने पनि हुन्छ भन्नु पऱ्यो नि, पाइन्छ कि पाइन्न? मैले पनि तपाईँलाई प्रश्न गरेँ, राम्रो उद्देश्यको लागि मान्छे मार्न पाइन्छ कि पाइन्न? त्यसैले फेरि मार्न पाइने मान्छे मार्नलाई पनि मृत्युदण्ड गर्न पाइने छ र मृत्युदण्डको सजाय दिन पाइनेछ भनेर लेख्नु पऱ्यो होइन। त्यसैले यहाँ कसैको रोजगारी खोसियो र रोजगारी थपियो भन्ने कुरो होइन, यदि त्यसरी खोसियो गैर संविधानले कसैको रोजगारी पनि खोज्न मिल्दैन गैर कानुन रूपले होइन। त्यसैले चाहिँ झन् कानुन व्यवसाय भने त कानुनको शासनको पहरेदार, संविधानवादको पहरेदार, म छलफल गर्न तयार छु हेर, कोही पनि व्यक्तिसँग हामीले त्यसै उठाएको छैनौँ यो कुरो। हाम्रो राष्ट्रिय सम्मेलन कानुन हेर्नुहोस् मैले कार्यान्वयन गर्ने होइन नि, राज्यका हरेक निकायले संविधान कार्यान्वयन गर्ने काम मलाई तपाईँले भन्नुहुन्छ भने म मात्रै हो
त्यसको नेतृत्व तपाईँले गर्नुभएको छ,
यो त मैले सरकारी वकिलको अहिले नेतृत्व गरेँ। अहिले तपाईँले प्रधानमन्त्रीले संविधान कार्यान्वयन गर्नुपर्छ कि पर्दैन, अरू मन्त्रीले कार्यान्वयन गर्नुपर्छ कि पर्दैन, सचिवहरूले कार्यान्वयन गर्नुपर्छ कि पर्दैन, सेनाले गर्नुपर्छ कि पर्दैन, प्रहरीले गर्नुपर्छ कि पर्दैन, निजामती कर्मचारीले गर्नुपर्छ कि पर्दैन, सबैले गर्नुपर्छ होइन संविधान र कानुन पालना। अनि संविधान र कानुनमा भएको कुरो उठाउँदाखेरि त्यो गलत भयो भन्ने, त्यो गलत भयो भन्नलाई त राम्रो उद्देश्यको लागि मान्छे मार्न पाउनुपर्छ भन्नु पऱ्यो। संविधान र कानुनमा नलेखे पनि राम्रो उद्देश्यको लागि अथवा कसैलाई रोजगार सिर्जना गर्नको लागि यस्तो कुरो हुँदैन।
अलिकति फरक प्रसङ्गमा कुरा गर्नुहोस् त, यो उच्च अदालतमा चाहिँ न्यायाधीश नियुक्तिको एकदम विवाद भइरहेको छ, सरकारी वकिलहरूले चाहिँ हामी चाहिँ यो सचिएर भने बहस गर्दिनँ भनेको स्थिति छ, तर नियुक्त भएका सिफारिस भएका न्यायाधीशहरू चाहिँ गएर आफ्नो पद बाली गरिकन काम सुरु गरिसक्नु भएको छ, अब तपाईँहरू चाहिँ के गर्नुहुन्छ?
यहाँ चाहिँ एटर्नी जनरलको इन्डिभिजुअल कुनै दृष्टिकोण छैन, मुख्य कुरो यसपालि उच्च अदालतको न्यायाधीशहरूको नियुक्ति गर्दा जति सरकारी वकिलभित्र शक्ति अथवा त्यो छ इलिजिबल क्यान्डिडेटहरू थिए, यहाँ अहिले 1300 जुन चाहिँ सरकारी वकिलभित्र चाहिँ कर्मचारीहरू छन् होइन, 400 जति चाहिँ सरकारी वकिल छ त्यहाँ चाहिँ, अब जिल्ला न्यायाधिवक्तादेखि लिएर होइन सहन्यायाधिवक्ता उपन्यायाधिवक्ता होइन नायब महानियुक्त छ, यसपालि हाम्रा चाहिँ 9 सरकारी वकिलहरू इलिजिबल थिए, त्यसमध्ये पनि 3 नायब त सबभन्दा सिनियर कानुन सर्वोच्च अदालत र सरकारी वकिलमा 3 हाम्रा चाहिँ नाम बाहेक सिनियर थिए। अनि सचिवको लेभलमा आउँदाखेरि पनि कतिसम्म भन्दाखेरि निजामती कर्मचारी दिवसमा उत्कृष्ट भनेर पुरस्कृत भएको मान्छे हामीसँग थियो र उनी सिनियर पनि थिए, उनीभन्दा जुनियर न्यायाधीश भए अदालतबाट चाहिँ 6 जना भए कानूनबाट 3 जना भए सरकारी वकिलबाट 1 जना मात्रै लग्यो त्यो पनि पिक एन्ड चुज गरियो हैन 1 2 3 3 नम्बर थियो 2 नम्बरलाई मात्रै लग्यो के आधारमा गर्नु भयो उहाँले सहको त गर्दै गर्नु भएन र सरकारी वकिल साथीहरुको चाहिँ भनाइ के छ भन्दाखेरि हामीलाई डिस्क्रिमिनेसन पक्षपात गरियो हैन के आधारमा पिक एन्ड चुज गरियो हाम्रो शक्तिलाई हाम्रो जुन एउटा सरकारी वकिलको चाहिँ समूह छ हैन त्यसलाई किन गरियो कि त्यो संविधानमा त्यो व्यवस्था नभएको एउटा न्याय समूहभित्र चाहिँ सरकारी वकिल पनि पर्छ कानून पनि पर्छ अदालतका कर्मचारी अफिसरहरू पनि पर्छ भनेपछि अदालतका 6 जना जाने कानूनका 3 जना जाने अनि 1 जना चाहिँ सरकारी वकिलबाट जाने हैन त्यसैले उहाँहरूको ठूलो आपत्ति छ उहाँहरूले निर्णय गर्नुहुन्छ जे निर्णय गर्नुहुन्छ त्यसमा मेरो समर्थन हुन्छ
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेघार सँगै देशका विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर अहिले तपाईँले कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ आजको कार्यक्रममा हामी सरकारी निकायले आफू खुसी कानून व्यवसाय राख्नुहुने विषयमा भएको विवाद र सरकारी वकिलहरूले हिजोदेखि थालेको इजलास बहिष्कार बारे छलफल गरिरहेका छौं कार्यक्रममा नेपाल बार एसोसिएशनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईसँग गरिएको कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बदलिँदो नेपालमा विश्रामपछि तपाईँलाई फेरि स्वागत छ यो कार्यक्रम काठमाडौँमा 90 मेघार्सँगै विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ आजको कार्यक्रममा हामीले सरकारी निकायले निजी कानूनी सल्लाहकार राख्न नपाउने भन्दै महान्यायाधिवक्ता रमण कुमार श्रेष्ठले गरेको निर्णय र सरकारी वकिलहरूले हिजोदेखि थालेको इजलास बहिष्कार बारे कुराकानी गरिरहेका छौं अब हामीसँग हुनुहुन्छ नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराई
तपाईँलाई कार्यक्रम बदलिन नेपालमा स्वागत छ
धन्यवाद प्रकाशजी
महान्याधिवक्ताको कार्यालयले चाहिँ सरकारी निकायहरूलाई चाहिँ राय सल्लाह दिने काम चाहिँ महान्याधिवक्ता कार्यालयको मात्र निजी तवरबाट चाहिँ कानुन व्यवसाय राखेर चाहिँ कानुनी सल्लाह लिनु हुँदैन यसको त्यो भयो भने हामी चाहिँ त्यस्ता खालका मुद्दाहरूको चाहिँ डिफेन्स गर्दैनौँ प्रतिरक्षा गर्दैनौँ भनेर चाहिँ निर्णय गरेर चाहिँ कार्यान्वयन गर्ने स्थिति छ तर त्यसप्रति चाहिँ तपाईँले असहमति जनाइरहनु भएको छ किन
यसको 3-4 कारण छन् सबभन्दा पहिला संविधान कानुन र न्यायिक मूल्य मान्यता अनुरूप यो महान्याधिवक्ता कार्यालयको निर्णय छ कि छैन भनेर हेर्दाखेरि त्यो निर्णय संविधान अनुकूल छैन कानुन अनुकूल छैन अन्तर्राष्ट्रिय अभ्यास अनुकूल छैन र न्यायका मान्य सिद्धान्त अनुकूल छैन किन छैन भने तपाईँको संसारमा जहाँ पनि निजी कानुन व्यवसायहरूको जुन विशेषज्ञता छ एक्सपर्टिज छ त्यसलाई राज्यका हरेक निकायले प्रयोग गर्ने गरेका छन् चाहे सशुल्क होस् चाहे निःशुल्क होस् यहाँ शुल्कको कुरा छैन त्यो अहिले महान्याधिवक्ता कार्यालयले के गर्यो भने सरकारी निकायले निजी क्षेत्रका कानुन व्यवसायहरू राख्न नपाउने भन्ने एउटा निष्कर्ष निकाल्यो अर्को निष्कर्ष के निकाल्यो भने निजी कानुन व्यवसाय राखेको कारणले सरकारीवादी मुद्दाहरू चाहिँ धेरै असफल भए भन्ने दोस्रो निष्कर्ष निकाल्यो यो दुईटै कुरा चाहिँ गलत छ किन गलत छ भन्नुहुन्छ भने मैले भनिहालेँ संसारभर कानुन व्यवसायहरूलाई राज्यका जुनसुकै निकाय वा पदाधिकारीहरूले विशेषज्ञको रूपमा स्वीकार गर्ने आमन्त्रण गर्ने सशुल्क वा निःशुल्क उनीहरूको राय परामर्श गर्ने चलन छ र हाम्रो संविधानको अहिलेको संविधानको धारा 20-4 हिजोको संविधानको धारा 24-4 47 संविधानको पनि त्यस धारामा उल्लेख भएको हुनाले हाम्रो संविधानले पनि त्यसलाई प्रष्ट रूपमा त्यो अनुमति दिएको छ एक नम्बर कुरा दुई नम्बर कुरा हामीले कानुन व्यवसाय गर्न पाउने अधिकार भनेको कानुन व्यवसाय परिषद ऐन 2052 प्रष्ट रूपमा उल्लेख गरेको छ त्यसले जुनसुकै अड्डा अदालतमा गएर बहस पैरवी गर्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ दोस्रो कुरा तेस्रो कुरा सार्वजनिक खरिद ऐन छ हामीसँग सार्वजनिक खरिद ऐनले पनि परामर्श सेवा खरिद गरेर लिन सकिने भनेर उल्लेख गरेको छ त्यो बमोजिम नै राज्यका सबै निकायहरूले त्यो परामर्श सेवा अहिले लिइरहेका छन् चौथो कुरा अन्तर्राष्ट्रिय अभ्यासलाई हामीले हेर्ने हो भने पनि अस्ति भर्खरै युरोपियन युनियनबाट बेलायत चाहिँ छुट्टिने भन्ने जुन ब्रेक्जिट भन्छौँ हामी, त्यसको सम्बन्धमा अदालतमा मुद्दा पर्यो। सरकारले निजी क्षेत्रका ठुल्ठुला कानुन व्यवसायहरू हायर गरेर त्यो मुद्दामा फैसला भएको अवस्था छ। चाहे मित्र राष्ट्र भारतमा भएका ठुल्ठुला भोपाल ग्यासकादेखि लिएर इन्दिरा गान्धीको मर्डर केसदेखि लिएर तमाम मुद्दाहरूमा निजी कानुन व्यवसायहरूको राय सल्लाह र परामर्श लिएको छ। त्यसैले यो कुरालाई हामी कानुन व्यवसायहरूले समग्र कानुन व्यवसायमाथिको आक्रमण र कानुन व्यवसायहरूको सेवालाई संकुचित गर्ने सरकारी वकिलहरूको त्यो निर्णय हो र यो गैर संवैधानिक छ भनेर हेरेका छौँ। त्यसमा पनि निजी क्षेत्रका कानुन व्यवसायी राखेको कारणले सरकारी मुद्दा असफल भयो भन्ने महान्यायाधिवक्ताको जुन निष्कर्ष छ यो सोरेयाना गलत हो। निजी कानुन व्यवसायी राखेको धेरै मुद्दा चाहिँ बरु सरकारले जितेको छ। सरकारी वकिल मात्रै संलग्न भएका ठुल्ठुला संवैधानिक मुद्दाहरूमा चाहिँ सरकार पराजित भएको छ। त्यसैले हाम्रै अभ्यासलाई हेर्दाखेरि पनि निजी कानुन व्यवसाय संलग्न भएका ठुल्ठुला संवैधानिक मुद्दाहरूमा बरु सरकारले जितेको छ, सरकारी वकिलले मात्रै गरेकोमा चाहिँ सरकार हारेको पनि हुन सक्ने ठाउँ छ। त्यसो भएको हुनाले यो निजी भन्दा सरकारी वकिल दक्ष हुन्, निजी वकिल चाहिँ अध्यक्ष हुन् भन्ने ढङ्गले जसरी महान्यायाधिवक्ताले निष्कर्ष निकाले यो कुनै अनुसन्धानमा आधारित छैन, कुनै अन्तर्राष्ट्रिय अभ्यासमा आधारित छैन, संविधान र कानुनमा आधारित छैन। त्यसैले यो सिङ्गो कानुन व्यवसायमाथिको आक्रमण हो भनेर हामीले यसप्रति असहमति जाहेर गरेको।
तर महान्यायाधिवक्ता चाहिँ राज्यका निकायलाई वा प्रधानमन्त्री कार्यालयलाई चाहिँ सल्लाह दिने एउटा वैधानिक निकाय हो, उसले चाहिँ राज्यका अरू सबै निकायलाई हामी नै कानुनी परामर्श दिन सक्षम छौँ, हामी नै दिन्छौँ भन्न त पाउनुपर्ने हो नि। तपाईँले विरोधको आवश्यकता रहन्न होला नि त्यति बेला।
होइन, बिल्कुल ठिक। अहिलेको संविधानको धारा 158 सरकारी हकित संलग्न भएको मुद्दामा सरकारी वकिलले मुद्दा चलाउने या नचलाउने निर्णय पनि गर्छ, सरकारको तर्फबाट सरकारी वकिलले प्रतिरक्षा पनि गर्छ। तर संविधानमा निजी कानुन व्यवसायी त्यसमा संलग्न हुन नपाउने भन्ने त लेखिएको छैन। हामी प्राइभेट कानुन व्यवसाय हौँ, सरकारी कुनै पनि निकायको तर्फबाट हामी मुद्दा मामिला बहस पैरवी नगर्दा पनि हामीलाई कुनै फरक पर्दैन व्यावसायिक रूपमा। तर निजी कानुन व्यवसायहरू अध्यक्ष हुन्छन् र निजी कानुन व्यवसायहरूलाई राख्नै पाइँदैन भन्ने जुन निष्कर्ष निकाल्नुभयो त्यो चाहिँ गलत छ। त्यसैले अहिलेको महान्यायाधिवक्ताका केही निजी कुराहरू होलान्, उहाँ कोही कानुन व्यवसायीसँग असन्तुष्ट हुनुहोला वा सरकारी वा उहाँ संलग्न दलसँग असन्तुष्ट हुनुहोला र उहाँले त्यो निष्कर्ष निकालिरहनु भएको होला। सैद्धान्तिक रूपमा चाहिँ त्यो निष्कर्ष निकाल्नुपर्ने कुनै पनि आधार कारण छैन। मैले फेरि पनि जोड दिएँ तपाईँको प्रश्नमा कि संविधानले निश्चितै रूपमा सरकारको प्रतिरक्षा सरकारी वकिलले गर्ने भनेको छ, तर निजी वकिल त्यस्ता मुद्दामा उपस्थित नै हुन नपाउने भनेर उहाँले जसरी निर्णय गर्नुभयो त्यो चाहिँ गैर संवैधानिक छ।
जस्तै यो मितभेदताको हिसाबले पनि हामीले अलिकति व्याख्या विश्लेषण गर्न सक्छौँ। जस्तै कानुन व्यवसाय राखेर कन्सल्टेन्टको रूपमा राखेर चाहिँ राज्यको ठुलो पैसा राजस्व चाहिँ त्यसतर्फ पनि गइरहेको हामीले पाउँछौँ, त्यो हिसाबले हेर्दा चाहिँ अलिकति उपयुक्त हो कि
होइन? त्यो एकदम बिल्कुल ठिक हो। निजी कानुन व्यवसाय राखेको कारणले गर्दाखेरि धेरै खर्च भयो भन्ने सरकारलाई यदि लागेको, त्यो अनुसन्धानबाट त्यो पत्ता लागेको र त्यसकै आधारमा यो निष्कर्ष निकालिएको थियो भने त्यसमा पनि बहस गर्न सकिन्थ्यो। अहिले त त्यसको आधारमा त्यो निष्कर्ष पनि निकालिएको होइन। र निजी कानुन व्यवसायहरू भनेको हेर्नुहोस्, कति पनि खर्च नगरेरै निशुल्क रूपमा नै सरकारलाई राय सल्लाह सुझाव दिन तयार छन् ठुल्ठुला मुद्दाहरूमा। त्यो हिजो राष्ट्रपति प्रकरणमा जस्तो कटवाल प्रकरण भएको मुद्दा होस्, चाहे अरू धेरै मुद्दाहरूमा, सामान्यतया हामी निजी कानुन व्यवसायहरू राजनीतिक र संवैधानिक मुद्दामा सरकारसँग फी क्लेम नै गर्दैनौँ, पैसै लिँदैनौँ। अधिकांश मुद्दामा 99% संवैधानिक र राजनीतिक विवाद समावेश भएका मुद्दामा हामीले पैसै लिएका छैनौँ। त्यसैले पैसा यो खर्च हुने भएको कारणले त्यसो गरेको भन्ने पनि अहिले उहाँहरूको निष्कर्ष छैन। यदि हो भने पनि ल ठिक छ, सशुल्क रूपमा नगर्ने हो भने निःशुल्क रूपमा गर्नलाई किन बन्देज लगाउनु भएको उहाँहरूले? अहिले त कुनै पनि हिसाबले नपाउने भन्ने निष्कर्ष आएको छ। त्यसैले उहाँको निष्कर्षको पछाडि केही न केही आधार त चाहियो नि, संवैधानिक, कानुनी, नजिर सिद्धान्त, अन्तर्राष्ट्रिय अभ्यास, कुनै अभ्यासबाट पनि निर्देशित छैन। हचुवाका भरमा त्यो गरियो। फेरि अहिलेकै महान्यायाधिवक्ताको कुरा गर्नुहुन्छ भने त उहाँ निजी कानुन व्यवसायबाट जानुभएको, हाम्रो बार एसोसिएसनको महासचिव हुनुभएको, हामीले उहाँलाई निर्वाचित गरेका हौँ। बार एसोसिएसनको महासचिव हुँदा उहाँले दर्जनौँ पटक यो निजी कानुन व्यवसायहरूको पेसागत उत्थानका लागि सबै सरकारी निकायले कानुनी सल्लाहकार राख्नुपर्छ भनेर निर्णय भएका छन्। त्यसमा उहाँले हस्ताक्षर गर्नुभएको छ।
टेलिकममा
पनि सल्लाहकार हुनुहुन्छ। अहिलेको विद्वान महान्यायाधिवक्ताले धेरै सरकारका निकायहरूको रिप्रेजेन्ट गर्नुभएको छ। महँगो महँगो फी पनि उहाँले लिनुभएको छ सरकारी निकायहरूबाट। त्यसैले यो व्यक्तिगत कुरा होइन, सैद्धान्तिक कुरा हो। सैद्धान्तिक रूपमा उहाँले गरेको निर्णयको कहीँबाट पनि पुष्टि गर्ने आधार कारण छैन।
कार्यान्वयनमा जान सक्दैन भन्ने तपाईँहरूको थम्याइ छ?
बिल्कुल जानै सक्दैन। संवैधानिक गैर कानुनी काम कसरी कार्यान्वयनमा जान सक्छ जानै सक्दैन.
अब अलिकति फरक प्रसङ्गमा कुरा गरौँ. जस्तै यो सरकारी कानुन व्यवसायहरूले चाहिँ उच्च अदालतमा न्यायाधीशमा चाहिँ हामीलाई पारिएन, बाइपास गरियो भनेर जुन हिजोदेखि चाहिँ इजलास बहिष्कार गरेका छन्, यसलाई चाहिँ कसरी लिनुभएको छ एकजना बारको पूर्व पदाधिकारीको रूपमा?
यसो यसपालिको न्याय परिषदको न्यायाधीश सिफारिसका सम्बन्धमा सर्वत्र रूपमा टिक्का टिप्पणी र आलोचना भएका छन् दुईटा कुराले. एउटा त्यसको प्रक्रिया अक्षरशः पुरा भएन, पाँचजनाले निर्णय गर्नुपर्नेमा तिनजनाले मात्रै गरे भन्ने त्यो दुःखद कुरा हो. संविधानले पाँचजनाको न्याय परिषदको परिकल्पना गरेको ठाउँमा पाँचैजना बसेर निर्णय गर्नुपर्थ्यो, त्यो सबभन्दा राम्रो हुने थियो. र दोस्रो कुरा चाहिँ जुन निर्णय भयो त्यो यसपालि विगतभन्दा सन्तुलित चाहिँ देखिएन. त्यहाँ मधेसीहरूको प्रतिनिधित्व कम देखियो, दलितहरूको प्रतिनिधित्व कम देखियो, महिलाहरूको प्रतिनिधित्व कम देखियो. त्यसैले यो दुईटा कारणले गर्दाखेरि त्यो न्याय परिषदको सिफारिस आलोचनामा परेको छ, त्यसलाई अन्यथा भन्न सक्ने ठाउँ छैन. तर त्यसैलाई आधार मानेर महान्याधिवक्ता कार्यालयले जसरी अहिले बेन्च बहिष्कारको कुरा अगाडि सारेको छ, यो पनि संविधान तर कानुन बमोजिम नमिल्ने कुरा हो. किनभने हरेक सरकारी र संवैधानिक निकायको निर्णयको प्रतिरक्षा गर्ने संवैधानिक दायित्व महान्याधिवक्ता कार्यालयको हो. त्यसैले अहिले उहाँ एकैचोटि महान्याधिवक्ता एकातिर म सरकारी काम कारवाहीको प्रतिरक्षा गर्दिनँ भन्नुभएको छ, जुन कुरा संविधानले गर भनेको छ त्यो कुरा म गर्दिनँ भनिरहनु भएको छ. अर्कोतिर उहाँ के गरिरहनु भएको छ त भन्दाखेरि निजी कानुन व्यवसायी पनि संलग्न हुनुहुँदैन है, सरकार निकायको प्रतिनिधित्व गर्नुहुँदैन भनेर उहाँका यी दुईटा निर्णयहरू एक आपसमा बाजिएका छन्. उहाँ चाहिँ कुन सिद्धान्तबाट निर्देशित हुनुहुन्छ भन्ने कुरा खुलेकै छैन. त्यसो भए हुनाले सरकारी वकिलहरूले ट्रेड युनियन जस्तो भएर इजलास बहिष्कार गर्ने कुरा आफैमा शोभनीय होइन. दोस्रो कुरा, संविधानले जुन दायित्व निर्धारण गरिदिएको छ त्यो दायित्व पुरा नगरेको हुनाले यो गम्भीर कुरा हो. न्यायाधीश नियुक्तिको विषयमा उहाँहरूका केही असहमति छन् भने उहाँहरूले प्रधानमन्त्रीलाई भन्ने हो, उहाँलाई नियुक्ति गर्ने प्रधानमन्त्री हो, प्रधानमन्त्रीलाई यस कारण भन्ने हो कि प्रधानमन्त्री संवैधानिक परिषदको सदस्य हुनुहुन्छ, प्रधानमन्त्री न्याय परिषदमा आफ्नो प्रतिनिधि पठाउनुहुन्छ, कानुन मन्त्री र एकजना उहाँले मनोनयन गरेको न्याय परिषदको सदस्य, त्यसैले उहाँले आफ्ना गुनासा सरकारसँग राख्ने, न्याय परिषदसँग राख्ने, संवैधानिक परिषदसँग राख्ने, तर सर्वसाधारणका मुद्दा हेर्दिनँ भनेर उहाँले जुन निर्णय गर्नुभएको छ यो पनि असंवैधानिक छ. यसले सर्वसाधारण जनताहरू वर्षौँदेखि थुनामा छन् मान्छेहरू, त्यो थुनामा परेका मान्छेहरूले सर्वोच्च अदालतमा, जिल्ला अदालतमा, पुनरावेदन अदालतमा, उच्च अदालतमा मुद्दा हालेका छन्, त्यो मुद्दै म बहिष्कार गर्छु, मुद्दै हेर्न जान्न भनेर जसरी उहाँले निर्णय गर्नुभयो, एक त संवैधानिक र कानुनी दायित्वबाट उहाँ च्युत हुनुभयो, दोस्रो सर्वसाधारणलाई मार्कामा पर्ने गरी उहाँले जुन निर्णय गर्नुभयो. र यो जति बहिष्कार गरे पनि त्यो निर्णय अब सचिनेवाला छैन. अदालतमा हो, अदालतमा मुद्दा परेको छ, अदालतले भोलि त्यसलाई उल्टाइदियो भने त्यो एउटा ठाउँ छ, तर कुनै सरकारी वकिलले वा निजी वकिलले बहिष्कार गरेको कारणले त्यो निर्णय सचिनेवाला पनि छैन. जुन निर्णय सचिनेवाला छैन त्यसमा म अब बहिष्कारै गर्छु भन्ने कुरा चाहिँ न्यायोचित होइन.
जस्तै इजलास चाहिँ के गर्न सक्छ अब सरकारी एउटा पछि नै आइसकेपछि?
इजलासमा सरकारी वकिल नआएको कारणले पनि मुद्दाको प्रक्रिया अगाडि बढिसकेको छ. कुनै कुनै मान्य न्यायाधीशहरूले चाहिँ सरकारी वकिल नआएको कारणले नहेराउन त भन्नुभयो एकदम सफ्ट ल्याङ्ग्वेजमा, तर आज सर्वोच्च अदालतका 99% इजलासले सरकारी वकिल नआएको भए तापनि प्रक्रिया अगाडि बढाइसकेका छन्,
सुनवाई अगाडि बढ्छ, मुद्दाको फैसला गर्न
भइरहेको छ.
उहाँ हुनुहुन्थ्यो नेपाल बारका पूर्व उपाध्यक्ष टीकाराम भट्टराई. आजको कार्यक्रममा हामीले सरकारी कार्यालयले आफू खुसी कानूनी सल्लाहकार नियुक्त गर्न नपाउने भन्दै महान्याधिवक्ताले गरेको निर्णय र सरकारी वकिलहरूले थालेको इजलास बहिष्कार बारे छलफल गर्यौं. छलफलमा हुनुहुन्थ्यो महान्याधिवक्ता रमन कुमार श्रेष्ठ, नेपाल बारका पूर्व उपाध्यक्ष टीकाराम भट्टराई. उहाँहरूसँग गरिएको कुराकानी सँगै उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बद्लिनु नेपालको आजको समय सकिने लागेको छ. कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विश्वसँगै म प्रकाश ढकाल पनि विदा हुन्छु. नमस्कार.